السلام علیکم، یہ پارٹ 32 ہے ناول کال بیل حصہ دوم. یہ ناول نابینا خواتین و حضرات کی خدمت میں پیش کی جا رہی ہے. آواز کمل خلیل، پیشکش کتبہ آڈیو لائبریری، مصنف سیما غزل. مزید کتب کی ریکارڈنگ کے لیے رابطہ کریں 03002919600 اور 03212138225. تو آئیے سنتے ہیں پارٹ 32. بابا نے جب تابوت کھولا تو 16-17 سال کی معصوم سی لڑکی کی لاش اس میں رکھی تھی. اس نے سیاہ لباس پہنا ہوا تھا. اس کے دونوں ہاتھ سینے پر بندے ہوئے تھے. بابا نے وہ دونوں زنجیریں اس کی کڑائیوں میں ڈال دی. ہم نے تابوت بند کر دیا اور اس جگہ سے پلٹ آئے. بابا کہہ رہے تھے، یہ سب کچھ کرنے کی تحریک سورن سنگھ نے دی تھی. وہ اپنے انجام کو پہنچ چکا ہے ضیا. کیا مطلب؟ میں نے ڈرتے ڈرتے پوچھا. وہ اب دنیا میں نہیں ہے. اس نے یہ سوچ کر تمہیں نہیں بتایا کہ تم اس سے بدگمان ہو جاؤ گے. جاؤ بیٹا، اسے ہمدردی کی ضرورت ہے، اسے تم سے پیار ہے، وہ بھی تمہیں نقصان نہیں پہنچائے گی. وہ بطخلا کی عیاریوں اور شالی کی بدعمالیوں سے جکڑی گئی تھی. اب سب ٹھیک ہے، جاؤ، خدا تمہیں خوش رکھے. پھر میری آنکھ کھل گئی. بی جان میرے سرحانے بیٹھی رو رہی تھی. میں اچھل کر اٹھ بیٹھا. کیا ہوا بی جان؟ بیٹا، مجھے انیتا نے سب کچھ بتا دیا ہے، تو کیوں دل میں لیے پھرتا ہے پگلا؟ میں کیا یقین نہیں نہ کرتی؟ او بی جان، آپ کیا شہر میرے ساتھ ہونے والے حادثوں پر کوئی بھی یقین نہ کرے؟ تو نہ کرے بیٹا، ہمیں کسی سے کیا لینا ہے؟ بی جان، کیا آپ فرحت کو؟ میں دانستہ چپ ہو گیا. ہاں بیٹا، وہ تمہاری امانت ہے، اسے لے کر ہی جانا، مجھ سے اب یہ بوجھ دھویا نہیں جاتا. اور پھر قارین، میں نے فرحت سے شادی کر لی. ہم دہلی لوٹ کر آئے تو پتا چلا کہ طیب بمبئی جا چکا ہے. حالانکہ میں یہ سوچ کر پریشان ہوتا رہا تھا کہ طیب کو کیا جواب دوں گا، مگر یہاں آ کر پتا چلا کہ ناصر چچا اور ان کی بیوی آئے تھے اور طیب کو لے گئے. انہوں نے اس کی شادی کسی مونیکا نامی لڑکی سے طے کر دی تھی. طیب یہ سن کر ایک منٹ بھی نہیں رکا اور خوشی خوشی بمبئی چلا گیا. انہی دنوں پاکستان بن گیا. میں، انیتا، زیوسا، اما، عصمت آپا اور منی دادی کو لے کر پاکستان میں چلا آیا. منی دادا اور منی دادی فرحت کو میرے ساتھ دیکھ کر حیران ضرور ہوئے تھے، مگر جب میں نے انہیں بتا دیا تو وہ خاموش ہو گئے. منی دادا نے شالی بابا سے رابطہ توڑ لیا تھا، کیونکہ بقول ان کے شالی بابا نے انہیں ایک عمل بتایا تھا جس سے انیتا مکڑی میں تبدیل ہو جاتی، اور اس مکڑی کو پکڑ کر شالی بابا کے حوالے کرنا تھا. جب انہیں میں نے سب کچھ بتایا تو وہ یقین نہیں کر رہے تھے، مگر انیتا نے اپنے عمل سے ثابت کر دیا کہ وہ غلط نہیں ہے. جو کچھ بھی ہمارے ساتھ ہوا اس میں سراسر وتسلا کا ہاتھ تھا. ہاں تو میں بتا رہا تھا کہ ہم پاکستان چلے آئے. کچھ عرصے بعد ناصر چچا وغیرہ بھی سب کو لے کر پاکستان آ بسے. اما کا یہاں آنے کے تیسرے برس انتقال ہو گیا. وہ بہت بیمار رہی اور ان کی خدمت میں انیتا نے دن رات ایک کر دیے. فرحت اب بھی بجھی بجھی تھی. حالانکہ انیتا بہت محتاط رہتی تھی، مگر پتہ نہیں اسے اب کیا غم تھا کہ جو اندر ہی اندر اسے گھلا رہا تھا. اما کے انتقال کے فوراً بعد فرحت بیمار پڑ گئی. انیتا اس کی خدمت میں لگ گئی. عصمت آپا کی میں نے پاکستان آتے ہی ایک میجر سے شادی کرتی تھی، جو اسی محلے میں رہتا تھا جہاں ہم نے آ کر قیام کیا تھا. وہ گھر عصمت آپا کو دے دیا تھا اور خود یہاں چلا آیا تھا. یہ مکان انیتا نے، سوری، اب میں اسے زیوسا کہوں گا، تو یہ مکان زیوسا نے پسند کیا تھا. منی دادی اور منی دادا بڑا عرصہ ہمارے ساتھ رہے. फिर नासिर चचा आकर इन्हें ले गए। इनके इंतकाल को भी अब बरसों गुजर चुके थे। बीजान तो शायद फरहत के ब्याहने के इंतजार में थी। पाकिस्तान बनने से पहले ही हमसे मुंह मोड़ गईं। खाला भी इनके पीछे ही रवाना हो गईं। मेरी जिंदगी का सबसे बड़ा हादसा फरहत की मौत थी। हाँ, फरहत घुल घुल कर मर गई। हालांकि मैंने इसे टूट कर चाहा था। हर लम्हा इसे खुशी पहुंचाने की सही करता रहा, मगर मुमकिन है वो ज्यूसा को इल्जाम देती हो। मगर ये हकीकत है कि ज्यूसा ने अपना हक अदा कर दिया। इसने वाकई जो गम दिए थे इनका अजाला कर दिया था। मेरे घर के हर मामले को संभाला। असमत आपा की शादी की, मुन्नी दादी और मुन्ने दादा की खिदमत की, अम्मा की खिदमत की, फिर फरहत की तमाम देखभाल करती रही। एक पल को भी सुख का सांस नहीं लिया था इसने। आखिरी लम्हों में फरहत ने मुझे बुलाकर कहा था, जानते हो मुझे क्या दुख है? नहीं फरहत, मैं नहीं जानता। प्लीज तुम क्यों दुख पाल रही हो? अब क्या कमी है, क्या बात है? मैं तो हर लम्हा तुम्हारी नजर कर चुका हूँ। यही दुख है मुझे। जीजा ने आपसे प्यार किया और वो कहाँ से कहाँ आ गई। इसने कितनी बड़ी बड़ी कुर्बानियाँ दी और आप इससे बात तक नहीं करते। जीजा ने मुझे कहा था कि तुम औरत हो, मेरा दुख जान सकती हो। तो जिया, वही दुख है जो मुझे अनीता और आपके दरमियान हायल होने से रोकता है। मगर आप अदालत नहीं कर पाते, इंसाफ नहीं दे पाते। प्लीज जिया, इसका ख्याल रखिएगा। आपको आपको पता है कि वो माँ बनने वाली है। ये सुनकर मैं उछल पड़ा था। क्या कह रही हो तुम? हाँ, आपने तो इस पर निगाह डालना भी गुनाह समझ लिया है। वो आपके बच्चे की माँ बनने वाली है, इसको आपके प्यार की जरूरत है। जिया, अब मैं हायल नहीं रहूंगी, इसका ख्याल रखिएगा। ये आखिरी गुफ्तगु थी हमारे दरमियान। फिर फरहत इसी रात चुपके से हमारी रात छोड़ गई। अजीब हो जाती है कभी कभी ये औरत, दीवार बन जाती है। और कभी फरहत की मौत के बाद ज्यूसा ने मुझे कहा था कि फरहत के जिस्म को ना दफनाओ। इसने कहा कि वो इसकी हिफाजत करेगी, मगर मुझे ये बात बहुत फजूल लगी थी। मैं ये तो सोच नहीं सकता था कि वो गम की इंतहाई हद पर है, इसलिए ऐसा कह रही है। और फिर ये कब हुआ है कि जो मर गया हो इसे घर की किसी कमरे में महफूज करके रखा गया हो? ये बात मजहब के भी खिलाफ थी। मैंने जीवसा के इसरार के बावजूद इसे दफना दिया। मैंने देखा कि इसके बाद जीवसा बहुत गमजदा रहने लगी थी। फरहत की जुदाई मेरा सबसे बड़ा गम था, मगर जीवसा ने इसे बहुत जल्दी कम कर दिया। वो अब भी मुझे ये बताने पर तैयार ना थी कि वो मेरे बच्चे की माँ बनने वाली है। मगर अब मैं जान गया था। जब मैंने इसे कहा कि मैं ये बात जानता हूँ, तो वो फूट फूट कर रो दी और बोली, फिर जिया आपने फरहत की बॉडी क्यों नहीं रख ली? मैं हैरान रह गया। इस बात से फरहत की बॉडी का क्या ताल्लुक है? जिया, है ताल्लुक। मैं इसके रूप में सारी जिंदगी आपसे मोहब्बत पाती रहती, आपकी आंखों के सामने रहती, मगर इसके लिए तुम्हें फरहत का रूप लेने की जरूरत नहीं। तुम अब भी मेरे सामने हो। नहीं, सिर्फ चंद दिन और हैं जिया। मैंने आपको बताया नहीं था कि मैं अनीता के जिस्म को ज्यादा अरसे इस्तेमाल नहीं कर सकती। इसकी मुद्दत पूरी होने वाली है। वो क्रिश्चियन थी जबकि मैं मुसलमान हो चुकी हूँ। अब मुझे ये जिस्म छोड़ना है। अगर मुझे वक्त पर कोई जिस्म ना मिला तो मैं कभी भी किसी का रूप इख्तियार नहीं कर सकूंगी। तब आपका बच्चा भी किसी इंसानी रूप में नहीं आ सकेगा। ये बात मेरे लिए परेशान कम थी, मगर अब कुछ नहीं हो सकता था। जीवसा का कहना था कि जमीन को सौंप दिए जाने वाले वो कोई मैयत इस्तेमाल नहीं कर सकती, और वक्त बहुत कम है कि किसी ऐसी औरत के मरने का इंतजार किया जा सके جو میرے ساتھ بحیثیت بیوی کے رہ سکے اور اس کی یہ حیثیت کسی کے لیے مسئلہ پیدا نہ کرے۔ اگر زیوسا مجھے پہلے ہی یہ بات بتا دیتی تو شاید میں سنجیدگی سے سوچتا، مگر زیوسا کی بات بھی ٹھیک ہے کہ وہ فرحت کی زندگی میں ایسی بات کیسے کر سکتی تھی۔ تو پھر یہ ہوا کہ ایک اذیت ناک رات آئی اور زیوسا کو انیتا کا جسم چھوڑنا پڑا۔ وہ سب کی نگاہوں سے اوجھل ہو گئی، انیتا کا مردہ جسم دفنا دیا گیا، لوگ سمجھے میری دوسری بیوی بھی مر گئی، مگر زیوسا میرے ساتھ ہے، میرا ایک بیٹا بھی ہے جسے میں تو دیکھ سکتا ہوں، مگر وہ اور زیوسا میرے علاوہ کسی کو دکھائی نہیں دیتے۔ لوگ مجھے خوش و خرم ہستا مسکراتا دیکھ کر پاگل سمجھتے ہیں، سوچتے ہیں کہ یکے بعد دیگرے دو بیویوں کی موت نے مجھے پاگل کر دیا ہے، مگر نہیں جانتے کہ زیوسا نے مجھے ہر غم سے دور کر دیا ہے۔ فرحت کی موت کا صدمہ یقیناً بڑا خوفناک تھا اور ایک عرصے تک میں حواس باختہ بھی رہا تھا، مگر زیوسا نے دھیرے دھیرے مجھے دکھ کے اس بھنور سے نکال لیا۔ کارین، وہ کہانی سنا کر گہرا سانس لے کر میری آنکھوں میں آنکھیں ڈال کر بولے، جی سیما جی، کہیے کیسی لگی طویل کہانی؟ ویسے کارین کیا کہتے ہیں اس بارے میں؟ کارین تو بہت پسند کر رہے ہیں شاہ بابا، لیکن یہ بتائیے کیا میں زیوسا سے بات بھی نہیں کر سکتی؟ بات تو کر سکتی ہیں، بلکہ میرے بیٹے سے بھی بات کر سکتی ہیں، مگر پلیز ان سے کہانی نہ پوچھنے بیٹھ جائیے گا۔ دوسری بات یہ بھی کہ اگر آپ میری کہانی کو غلط یا جھوٹ سمجھ کر زیوسا سے ملنا چاہتی ہیں تو آپ اپنا اطمینان کر لیں، مگر نہیں شاہ بابا، میں قطعی اسے جھوٹ نہیں سمجھ رہی، کیونکہ میں نے ابھی اور شروع میں بھی زیوسا کی موجودگی کو محسوس کر لیا تھا۔ ممکن ہے دوسرے لوگ اس کی صداقت کو نہ سمجھیں، مجھے اصرار بھی نہیں ہوگا۔ یہ تو حسنین نے آپ کو میرے پیچھے لگا دیا، ورنہ میں اپنی دنیا میں مگن ہوں۔ آپ بیٹھیں، میں زیوسا کو بلا کر لاتا ہوں۔ کچھ دیر بعد زیاد صاحب المعروف شاہ بابا کمرے میں واپس آئے، ایسا لگ رہا تھا جسے انہوں نے اپنی گود میں کسی کو اٹھایا ہوا ہے۔ ان کا بازو ہوا میں بالکل اسی دھپ سے مڑا ہوا تھا جسے ہمارا بازو بچے کو گود میں لیتے ہوئے مڑا ہوتا ہے۔ آؤ زیوسا، انہوں نے اپنے پیچھے خلا میں دیکھتے ہوئے کہا۔ میرے بدن میں چیونٹیاں سی رینگنے لگی، میں سخت ہراسا بھی تھا اور خود کو بہت ہمت دلا رہی تھی، کیونکہ آج میرے ساتھ میری زندگی کا سب سے اہم واقعہ ہونے والا تھا۔ میں ایک ایسی ہستی سے ہم کلان ہونے والی تھی جو یونان کی دیوی کی حیثیت سے تاریخ کے صفحات پر محفوظ تھی اور ہے، اور وہ نظروں سے اوجھل تھی۔ کسی نگاہ سے اوجھل ہستی سے بات کر لینے کا خیال بڑا خوفناک بھی اور بڑا ایکسائٹنگ بھی ہوتا۔ ضیاء صاحب میرے سامنے صوفے پر بیٹھ گئے، پھر ان کی نگاہ مجھ پر پڑی، شاید میرا رنگ فق ہو رہا تھا۔ وہ چونکے، آپ ڈر رہی ہیں کیا؟ نہیں تو، میں نے تھوک نگل کر خشک جھلک کو تر کرنے کی کوشش کی۔ زیوسا، یہ تم سے بات کرنا چاہتی ہیں۔ انہوں نے اپنے برابر میں ایسے دیکھا جیسے کسی سے مخاطب ہوں۔ کیسی ہیں آپ؟ ایک مترنم اور عجیب کھنکتی سی آواز نے مجھے ساکت کر دیا، میرے رونگٹے کھڑے ہو گئے۔ پھر مجھے اس کی ہنسی کی آواز سنائی دی۔ میں ٹھیک ہوں، میں آپ کو دیکھنا چاہتی تھی، بامشکل میرے منہ سے نکلا۔ اس کا مجھے دسترس نہیں ہے، ورنہ میں آپ کی خواہش ضرور پوری کرتی۔ یہ لیں سیما، ہمارے بیٹے سے ملیں۔ اتنا کہہ کر ضیاء صاحب نے صوفے پر بیٹھے بیٹھے ایسے فرش کی طرف ہاتھ کیے جسے اپنی گود سے بچے کو اتار کر قالین پر بٹھا رہے ہوں۔ جاؤ بیٹا، انٹی کو سلام کرو۔ میرے بدن میں چونٹیاں کی تعداد بڑھ گئی، ریڑھ کی ہڈی میں سنسناہٹ ہونے لگی۔ چند ہی لمحے بعد دو ننے ننے ہاتھوں نے میرے گھٹنے تھام لیے اور وہ ہاتھ زور دے کر یوں میرے ہاتھوں تک آئے जिसे घुटने चले वाला बच्चा मेरे घुटनों पर जोर देकर खड़ा हो गया हो और मेरे हाथ थामने की कोशिश कर रहा हो। यकीन कीजिए, मेरा दिल चाहा कि मैं एक जोरदार चीख मारकर भाई की तरफ भाग पड़ूं, मगर हसनैन भाई जो मेरे साथ थे मुझे घूरने लगे और मैंने दोनों हाथ बढ़ा दिए, जिसे दो नन्हे मुन्ने हाथों ने थाम लिया। जिया साहब की हस्ती के अलावा एक और खनकती हुई हंसी भी गूंजी और बड़ी मासूम सी गै गो आबू पा की आवाज भी आई और बच्चा किलकारी मारकर हंस पड़ा, जिसे माँ बाप का साथ दे रहा हो। ये आखिरी सितरे लिखते हुए मेरे हाथ कांप रहे हैं। ये मेरी जिंदगी का अजीब तरीन लम्हा था, जिसे मैं कभी फरामोश नहीं कर सकती। आप सोच रहे होंगे कि इसमें कॉल बेल का क्या जिक्र था जो मैंने कहानी का उन्वान रख दिया। वो भी सुन लीजिए, क्योंकि ये बात मुझे शुरू शुरू में जिया साहब ने कही थी कि इसका उन्वान कॉल बेल रखिएगा। मैंने इनसे आखिरी मुलाकात के इख्तिताम पर पूछा तो उन्होंने जवाब दिया, इसलिए कि जो दाएं हाथ पर बनी कॉल बेल आपने दबाई थी, सिर्फ वही दबाने पर आपकी हमसे मुलाकात हुई है। आज हसनैन को मैं पहली मर्तबा बता रहा हूँ, शायद ये इत्तफाक था कि इसने हमेशा यही कॉल बेल इस्तेमाल की है, वरना बाएं जानेब दूसरी कॉल बेल है जो आम इस्तेमाल में आती है। अगर बाएं हाथ की कॉल बेल दबाते तो आपकी इस फैमिली से मुलाकात होती जो इस घर में रहती है, हम ना मिलते। क्या मतलब, मैं हैरान हुई। हसनैन भाई भी चौंक कर इन्हें देखने लगे। मतलब ये कि बीबी, आज मैं 120 बरस का हो चुका हूँ। 100 बरस पूरे होने के बाद ही शिवसा से की ताकत से मैंने अपना जिस्म दोबारा हासिल कर लिया है। जिया यानी मैं जिया के जिस्म को 70 साल की उम्र में ही छोड़ने पर मजबूर हो गया था, क्योंकि मेरी मौत वाकई हो चुकी थी, मगर ज्यूसा ने मेरे जिस्म को महफूज कर लिया था। मैं ठीक 100 बरस के बाद वो जिस्म दोबारा हासिल कर सकता था। आज मुझे ये जिस्म हासिल किए हुए 12 बरस गुजरे हैं और मैं इस पर दस्तक रखता हूँ कि जिस्म के होते हुए भी सबसे अपने आप को मख्फी रख सकूं। तो दाएं हाथ की कॉल बेल मेरी फैमिली से मिला देती है और बाएं हाथ की कॉल बेल इस घर में रहने वाली दूसरी फैमिली से, यानी यूं समझ लें कि हम लोग दुनिया में नहीं हैं। मैं कांप उठी। हसनैन भाई के चेहरे पर भी जलजले के से आसार पैदा हुए। वो उठ खड़े हुए। जिया साहब ने मुस्कुराकर कहा, खुदा हाफिज हसनैन, तुम जब भी मिलना चाहो इसी कॉल बेल की बजाने के बाद मिल सकते हो, और आप भी आइएगा सीमा। मगर हम लोग इन्हें खुदा हाफिज भी नहीं कह सके, क्योंकि हलके खुश थे और टांगे कांप रही थी। वैसे मुझे ये ख्याल भी आया था कि शायद जिया साहब मुझसे मजाक कर रहे हैं। ये ख्याल जब मैंने हसनैन भाई को बताया तो वो भी चौंके, मगर इस वक्त तक हम गेट तक पहुंच चुके थे। हमने पलट कर देखा, जिया साहब हाथ मिला रहे थे। हम लपक कर गेट से बाहर आ गए। हसनैन भाई ने सबसे पहले दाएं तरफ दीवार पर देखा। वो कॉल बेल मिट्टी में अटी पत्तों के पीछे छुपी हुई थी और वाकई बाएं तरफ भी एक कॉल बेल का बटन था जो साफ सुथरा और चमकदार था। हसनैन भाई ने बेअख्तियार वो बटन दबा दिया। चंद ही लम्हों बाद एक नौजवान 20-22 बरस का लड़का हमारे सामने था। जी किससे मिलिएगा? वो यहाँ जिया साहब रहते हैं, हसनैन भाई ने कहा। जी जिया साहब नहीं तो यहाँ मुल्क के अशरफ महमूद साहब रहते हैं, मेरे वालिद। और मैं हसनैन भाई का बाजू पकड़ कर इन्हें घसीटती हुई गाड़ी तक ले आई। कारीन, मैं नहीं जानती कि इस मुलाकात के बाद मुझ में ऐसी क्या बात पैदा हो गई थी कि लोग मुझे देखकर चौंक उठते थे, मगर ऐसा सिर्फ थोड़े अरसे तक रहा, फिर सब नॉर्मल हो गया। मगर मैं अभी तक नॉर्मल नहीं हूँ। खत्म शुद्ध। ये नॉवेल कॉल बेल हिस्सा दोम یا اختتام پذیر ہوتا ہے. مزید کتب کی ریکارڈنگ کے لیے رابطہ کریں 03002919600 اور 03212138225. قمر خلیل کو اجازت دیجیے. اللہ حافظ.